हेलो अनि नमस्ते भन्दै आइपुगे साथी, म तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमा। तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुराको 551 भागमा सबिन, ओ सबिन के मोबाइल चलाइरहेको भन स्वागत गर्नु पर्दैन साथीलाई।
है, म त हेर न तिमीलाई हेर्दा हेर्दै कहाँ हराएछु हराएछु भने चिटिक्क परेर।
त्यही भएर होला नि, ध्यान जति सबै मोबाइलतिर दिएको, कस्तो फुर्काउन जानेको के यो मान्छेले।
फुर्काएको चाहिँ होइन स्वर्णी पार्टनर, एकछिन कुर न अनि त चाल पाइहाल्छौ नि कि मैले फुर्काएको हो कि साँच्चीकै भनेको हो भनेर। बरु अहिले चाहिँ साथीलाई नै स्वागत गर्छु। जिग्रे, सोनी पार्टनरलाई हेर्दा हेर्दै तपाईँलाई स्वागत गर्न भुलेको चाहिँ पक्कै होइन भन्दै मायामा परेको यो तपाईँको हँसिलो रसिलो जिग्री सबिनको तर्फबाट धेरै धेरै स्वागत छ है चिटिक्क परेर।
मोबाइल पनि अफ गर्न बिर्सेछु, कसले मेसेज पठाएछ होइन?
खोइ, राम्रो अनि ह्यान्डसम मान्छेले नि होला नि सोनी पार्टनर।
हेर न हेर, कसले मेसेज पठायो होला भनेको त यो सबिनले पो पठाएको रहेछ। के काम पाएन तिमीले यहीको यही बेला नकुबेला मेसेज पठाउनलाई?
अब के को बेला नकुबेला भनिरहेको नि सोनी पार्टनर, माया गरेर मेरो मेसेजको रिप्लाई गर न।
किन गर्नु नि तिम्रो मेसेजको रिप्लाई? फेरि यहाँ अगाडि भएको मान्छेलाई सिधै जे भन्नु छ नभनेर मेसेज पठाउनु पर्छ तिमीले कि? मेरो अगाडि बोल्नु पनि डर लाग्यो।
अब माया नगर्नु गरेपछि के को डर होइन जिग्री? फेरि आजकलको ट्रेन्ड यानि कि लहर नै यस्तै छ क्या सोनी पार्टनर, कुरा गर्नु पनि मान्छे अगाडि नै भए पनि सिधै कुरा गर्न मजै आउँदैन क्या, त्यही भएर मोबाइलबाट मेसेज पठाएको नि।
हरे, अब ट्रेन्डै फलो गरे पनि चाहिने कुरामा राम्रो कुरामा पो गर्नु त। अब यो मान्छे अगाडि हुँदा हुँदै पनि ट्रेन्ड भनेर सिधै कुरा नगरिकन त्यो मेसेज सेसेज पठाउनु पर्छ त। फेरि त्यस्तै भइराख्यो भने त मान्छेहरू सबैले एकअर्कासँग बोल्ने छाड्ला नि फेरि सबिन।
त्यो त मैले कस्तो सोच्दै नसोचेको, तर हेर न तिमीलाई सिधै भनेर केही नलागेपछि यो मोबाइलको सहायता लिएको नि। फेरि यो मोबाइलले अनि इन्टरनेटले त जे गर्न पनि सजिलो बनाइदिएको छ क्या। अब सिधै मनको कुरा कहिले भन्ने भन्ने एउटा मेसेज टक्क लेखेर पठाएपछि अहिलेको अहिले होइन त जिग्री?
त्यो त हो हेर सबिन, सजिलो त बनाइदिएको छ, तर त्यसो भन्दामा जे पनि गर्ने हो त। अब सकभर आफूसँग भएको चिजलाई त राम्रो कुराको लागि पनि प्रयोग गर्नुपर्छ त। फेरि तिम्रो पनि हालत त्यो कुलदीपको जस्तो होला है सबिन।
कुलदीपको जस्तो रे? होइन, के भयो र कुलदीपलाई सोनी पार्टनर?
त्यो त कुलदीपको कथा सुनेपछि थाहा पाइहाल्छौ, अनि अलिअलि भए पनि बुझ्छौ कि मेरो कुरा। साथी तपाईँ पनि सुन्नुहोस् है त कुलदीपको कथा।
ओइ सिबी, देखिस मेरो बाबाले विदेशबाट मलाई क्या दामी मोबाइल पठाउनु भएको छ यार।
ओ यार कुलदीप, साँच्चै दामी छ, ब्लुटुथ पनि रहेछ, अनि भिडियो र फोटोहरू पनि क्या दामी आउने यार।
क्या ठिस कुराहरू छ तँ पनि। अब आजको जमानामा पनि ब्लुटुथ नभएको मोबाइल पठाउनुहुन्छ क्या मेरो बुवाले? बरु हिजो अस्ति तैँले मलाई देखाउने गरेको भिडियो छ नि, त्यो भिडियो मेरो मोबाइलमा हाल्दैन। तर होस् भयो भयो, फेरि यस्तो नराम्रो फोटो अनि भिडियोहरू मेरो मम्मीले मेरो मोबाइलमा देख्नु भयो भने त नाइन होस् छोडिदिए, म हेर्नु पऱ्यो, बरु तेरै मोबाइलमा हेर्छु।
ए, अब आफूसँगै मोबाइल भएपछि पनि अर्को मोबाइल ढुकेर बस्छस् त? फेरि आजकल यस्तो कुराहरू कसले हेर्दैन भने, जसले पनि हेर्छ क्या। अब तँलाई नै हेर्न, तँ पहिला पहिला त्यस्तो कुराहरू हेर्न क्या लजाउँथिस्, अहिले त तँ नै सिक हुन थालिसकिस्, त्यही भएर धेरै टेन्सन नलिके त।
यार त्यो पनि हो, तर पनि।
ए के तर पनि, खुर्क तेरो मोबाइल दिए मलाई, म आफै ब्लुटुथ अन गर्छु, अनि आफ्नो मोबाइल कसैले पनि हेर्न नदिए नि। बुढो अलिक छिको परेर बस, अहिले त्यो प्रिन्सिपल बुढोले देख्यो भने फेरि दिमाग चाट्ने काम मात्रै गर्छ।
ल ल, तर अलि लुकाएर गर्ने फेरि।
ल ल, धेरै सिकाउनु पर्दैन तैँले, त चुप लागेर उता हेरेर बस।
होइन, यी दुइटाको ठाउँ मैले सारिदिएको होइन, आज फेरि सँगै बसेका रहेछन्। कुलदीप तँ यता आइज, यहाँ फर्स्ट डेस्कमा आएर बस, छिटो आइहाल, ब्याग र किताब कपी बोकेर आइहाल त। जहिले एकै ठाउँमा बसेर फुसुर 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 गरेर जाने आज, त्यति त हो नि।
सर
के के सर सर नि खुर्काइहाल, पहिला त्यस्तो राम्रो पढ्ने मान्छे हेर्दा हेर्दै आलु भइसक्यो। तँलाई मैले पहिले नै यो सिबेको सङ्गत नगर भनेको होइन, के के गरेर आयो नि खुर्काइहाल। अनि तँ चाहिँ के हो सिबे, मैले देखेको छैन भन्ठान रहेछस् होइन, अघिदेखि त्यहाँ डेस्क मुनि के हेरेर बसिरहेको हँ? जहिले पनि लास्टमा बसिया छ, खुसुर फुसुर खुसुर फुसुर गरिया छ, अनि के हो त्यो डेस्क मुनि? खोइ यताले त यहाँले यहाँले।
ल सर, के होइन क्या, हेर्नु त सर, मेरो हातमा खाली छ, केही पनि होइन क्या सर, त तपाईँ जहिले पनि मलाई शङ्का मात्रै गर्नुहुन्छ।
ल ल ल, धेरै बाठो भएर नबोल, तँलाई नचिनेको हो र। अनि कुलदीप, भोलिदेखि तिमीहरू दुइटालाई सँगै देखे भने नि ठिक हुने छैन बाबु, बुझिहाल।
हजुर।
ल, अब सबैजनाले बाँकी भएको हिसाबहरू हेरेर घरमा गएर ल्याउने, अनि कुनै आएन भने मलाई सोध्ने, बुझेको हो?
सर, सब हिसाबमा एलएचएस इक्वल टु आरएचएस प्रुभ हुनैपर्छ होइन?
अँ, हुनु त पर्छ नि, दुवैतिर एउटै नआए कसरी हुन्छ त प्रुभ? ल, अब घन्टी बज्ने बेला पनि भइगयो, तिमीहरू घन्टी नबजेसम्म घर जानको लागि दौडिने होइन नि फेरि, भनिदिया छु।
कस्तो वाइयात बुढो छ भने यो धन्न त अहिले मोबाइल गोजीमा हालिहाली, नत्र के पो गर्थ्यो यसले? कस्तो रहेछ भने प्रिन्सिपल भएपछि त थचक्क आफ्नो ठाउँ बस्नु नि, किन पढाउन आइरहनु?
ए यार, तँलाई थाहा छँदैछ नि यो सर त्यस्तै हो कि, यसलाई तर्सनु मात्रै आउँछ, गर्न सक्ने चाहिँ केही होइन।
त्यही पनि त यार, यदि घरमा क्लासमा ध्यान दिएर नपढेको थाहा भयो भने त मलाई मारिहाल्नुहुन्छ मम्मले। झन् अब यो मोबाइल लिएपछि त झन् मेरो पढाइ बिग्रियो भने थाहा भयो भने त मोबाइलै बोक्न दिनुहुन्न मलाई।
ए यार, तेरो कस्तो डर छ यार, त पनि नडरा कि नडरा, म छु नि यार। ल बरु अब राख यो तेरो नयाँ मोबाइल, घर गएर आनन्दले हेर्लास्। मेरो मोबाइलबाट 4-5 ट्रान्सफर गरिदिएको छु, अरू चाहिँ भोलि गरौँ ल।
ल ल, घन्टी पनि बज्यो, अब घर जाउँ।
ल ल, हिँड।
अरे कति हेर्नु यही कुरा मात्र, त्यो सिवे पनि अहिले नै बिरामी हुनु परेको, त्यो स्कुल आएको भए पनि त नयाँ नयाँ दामी दामी कुराहरू हेर्न पाइन्थ्यो नि, क्या बोर के। अब के गर्ने होला, आफूलाई कस्तो नयाँ नयाँ फिल्महरू हेर्न मन लागिसक्यो, तर के गर्ने होला, कसरी हेर्ने? अब हामी 9-10 पढ्ने विद्यार्थीलाई कसले हेरिन्छ अरे फेरि? अँ, बरु सिवेलाई फोन गरेर सोध्नु पऱ्यो, केही आइडिया त दिन्छ होला नि त्यसले। अँ, त्यसको नम्बर घन्टी त गयो गयो।
हेलो कुलदीप, के छ यार तेरा खबर?
अँ, मेरो त ठिक छ। बरु ओए, कति धेरै भर परेर बस्नु भने, त्यो मोबाइलमा तैँले हाले जस्तो फिल्महरू कसरी हाले मलाई भन्न, क्या टेन्सन भइसक्यो के, एउटै कुरा मात्र कति हेर्दा हेर्दा म त दिक्कै भइसक्यो।
साले, यहाँ म बिरामी भएर बसिरहेको छु, मलाई कस्तो छ के छ भनेर सोध्नु छैन, सिधै मोबाइलमा भिडियो कसरी हाल्ने भन्छ। साले, सिक्ने भइसक्यो क्या हो त?
अब तँ बिरामी भएको कुरा त थाहा छँदै हो नि मलाई, किन सोधिरहनु परेर? ल नि त ल, चाँडै ठिक भएर स्कुल आइज, बरु अहिले चाहिँ मलाई भनिहाल त, त्यो मोबाइलमा कसरी त्यस्तो फोटो र भिडियो राख्ने?
चोर, साह्रै सिक भइछस् नि तँ त। बरु सुन, तेरो घर नजिकै पनि साइबर छ नि होइन?
छ छ।
हो, त्यहाँ जा अनि त्यहाँको त यस्तो चाहियो भनेर खुसुक्क भन, नत्र कसरी डाउनलोड गर्ने भनेर सिकाइदिनु भने पनि हुन्छ, त्यहाँ उनीहरूले मजाले सिकाइदिन्छन्।
अनि हामीले त्यसरी माग्दै गाली गर्दैन र भने?
लो, किन गाली गर्ने नि, उनीहरूलाई पैसा कमाउनु छ अनि तँलाई फिल्म।
ए हो, ल ल, त्यसो भए म आजै साइबर गइहाल्छु। ल बाई है शिव।
कुलदीप बाबु, होइन कता गएछ यो केटो? लौ, यो त यहाँ यसरी झ्यालुका डम्म लगाएर अर्यालो कोठामा कानमा एयरफोन हालेर बसेको रहेछ, अनि मैले बोलाएको के सुन्थ्यो?
हजुर, के भन्नुभएको मम्मी? अनि कोठाभित्र आउँदा ढक ढक गर्नुपर्छ भन्ने थाहा छैन, कस्तो होला के तपाईँ पनि?
लौ, किन जङ्गिएको हो यसरी? अब अघिदेखि त्यत्रो बोलाए आफ्नै सुन्नु छैन अनि आफै कराउँछ, अनि के हो छोरा, बाबाले बाहिरबाट मोबाइल पठाएपछि त कसैको मतलब नै छैन तँलाई, र मसँग पनि राम्ररी बोल्दैनस्, जुनै बेला पनि यही मोबाइलमा झुन्डिरहेको हुन्छस्, अनि आजकल त किताब छोएको पनि देख्दिन।
अब तपाईँ घरमा बस्ने भए पो मैले किताब छोएको पढेको देख्नुहुन्छ त, तपाईँलाई आफ्नो कामले समाज सेवाले नै फुर्सद हुँदैन, अनि मेरो के मतलब गर्नुहुन्छ?
होइन, के भयो, किन यसरी ठाडे भएको, कसले सिकायो यसरी बोल्न?
ल ल भयो, बरु किन यहाँ आउनु भएको, के काम थियो भनिहाल्नु न, मेरो अरू पनि काम छ।
के हुनु नि, आज तेरो स्कुलबाट प्रिन्सिपल सरले फोन गर्नुभएको थियो।
हँ, प्रिन्सिपलले फोन गरेको थियो अरे? ल, अब के गर्ने होला, कतै सरहरूले मम्मीलाई मेरो पढाइको बारेमा कुरा गर्न फोन गर्नुभएको त होइन? ल, के गर्ने होला मैले?
अँ, हेर्न, भोलि स्कुल आउनु पर्यो भन्दै हुनुहुन्थ्यो, तर भोलि त मैले भ्याउँदै भ्याउँदिनँ भने के गर्ने होला?
धन्न, मम्मी केही छैन, म सरहरूलाई भनिदिउँला नि तपाईँको फुर्सद छैन भनेर, फेरि हाम्रो स्कुलमा पनि थाहा छँदै छ नि सबैलाई, तपाईँ स्वयंसेविका हो, फुर्सद हुँदैन भनेर।
ल ल, हुन्छ हुन्छ, त्यसै भन्दैन सरलाई। बरु सुन त, मेरो त्यहाँ एकछिन काम छ, म त्यहाँसम्म पुगेर आउँछु है। अनि अँ, तेरो बाबालाई फोन गर्नु थियो, बाहिरबाट नै गर्नु पर्ला, मोबाइलबाट त महँगो पर्छ फेरि।
तर मम्मी, आज शनिबार के को काम र? मम्मी, घरमै बस्या हुँदैन, मेरो पनि एकछिन बाहिर निस्कनु थियो।
अब शनिबार आइतबार भनेर कहाँ बस्न पाइन्छ र? फेरि तँलाई चाहिँ कता जानुपर्ने हो र? घरैमा बसेर पढे हुँदैन? अब त कक्षा 10 जाने बेला भइसक्यो, बुझिस्?
ए मम्मी, धेरै सिकाउनु पर्दैन के। ल ल, तपाईँ जानु, म घरै बस्छु।
ल ल, राम्ररी बस, म गएँ है त।
हरे, यो मम्मीलाई पनि अहिले जानुपर्ने, तर बाह्रै भएन नि, म पनि ढोका लाएर गइदिन्छु साइबर, तर मेरो हिजोको त्यत्रो होमवर्क गर्नु थियो, फेरि साइन्सको सरले सोध्छु पनि भन्दै हुनुहुन्थ्यो। हिजो बेलुको पनि पढ्छु भन्दा भन्दै फिल्म हेरेर बित्यो। या बाले भन्यो नि भोलि स्कुलमा जे भए पनि बाहना बनाइदिउँला, तेरि पैसा चाहिँ माग्नै बिर्सेछु, अब के गर्नु। मसँग त 20 रुपियाँ मात्रै छ त फेरि। आइडिया, दराजबाट झिक्दिन्छु बाले भन्यो नि, बरु गइहाल्नु पऱ्यो, मम आउनुभन्दा अघि नै म आइसक्नुपर्छ। ए हो दाइ, यति गर्दा हुन्छ नि होइन?
हुन्छ हुन्छ भाइ, मजाले हुन्छ, बरु धेरै बेर नबस है, पैसा बढी लाग्छ नि फेरि।
ल दाइ, पैसाको त पिरे नलिनुहोस् न, जति ल्याए पनि म तिरिहाल्छु नि।
ल ल भाइ, काठिस बाउको छोरो जस्तो छ, मोज गर मोज। अनि अरू के हेर्नु छ, मोबाइलमा के राख्नु छ राखे हुन्छ, बरु यसो यताउता चाहिँ हेर्दै गर है, कोही चिनेको मान्छे आउला र फेरि तिम्रो बेजोग होला नि फेरि।
ल ल दाइ, यस्तो सानो कोठामा कम्प्युटर राख्नु भएको छ, कसले देख्छ र? अब
त्यो पनि हो, त्यही पनि यसो विचार गर्दै गर भनेको। ल त भाइ, अब म चाहिँ उता गएँ है, मोज गर मोज।
ल ल दाइ। वाह यार कुलदीप, अब त तिरो भाग्यो पनि भन्यो, मोज गर केटो मोज गर, तेरै छ दिन। वाह यार बल्ल अब चाहिँ रमाइलो हुने भयो, भोलि त त्यो सिपी आउँछ होला नि स्कुल, कति त्यसले मात्र मलाइदिनु, अब त म पनि त्यसलाई नयाँ नयाँ त्यसको भन्दा झन् दामी दामी कुराहरू दिइहाल्छु नि। यसो यताउति हेर्नु पऱ्यो, कोही त छैन नि। लौ जा, त्यो बुढो त हाम्रो प्रिन्सिपल होइन भने। लौ किन आएको रहेछ यो? अरे अब के गर्ने, तर त्यसले मलाई देखेको छैन होला नि। ए दाई दाई,
के भयो भाइ, किन यसरी आत्तिएको?
त्यो मान्छे छ नि, भर्खरै गएको मान्छे, कालो कोटको टोपी लगाएको थियो नि, हो त्यो क्या त्यो?
ए त्यो सर, अँ उहाँ त यहाँ आइरहनु हुन्छ, अनि तिमीलाई पनि देख्नुभएको थियो र त मलाई सोध्दै हुनुहुन्थ्यो तपाईँ यहाँ जहिले आउँछ हो भनेर।
ला हो र, तेरि अब के गर्ने होला त मैले।
ल भाइ, किन यसरी आत्तिएको तिमी, के भयो?
हजुर होइन केही होइन, बरु मेरो पैसा कति भयो भन्नु त, म गइहाल्छु।
तिम्रो 60 रुपियाँ भयो भाइ।
अरे यार, म त खतरनाक पो निस्किस् त कुलदीप, धन्न आजदेखि सन्चो भएर म स्कुल आएँ, नत्र त यस्तो दामी सिन हेर्नै नपाउने मैले। ओइ कुलदीप, के भयो तँलाई, आज किन यसरी चुपचाप बसिरह यार त, हेर्न यार क्या दामी छ।
यार तँलाई के थाहा मलाई कस्तो टेन्सन भइरहेछ,
के भयो तँलाई भन्न अनि पो मलाई थाहा हुन्छ नि यार।
के हुनु नि, हिजो तँसँग कुरा गरेपछि साइबर गएर यो हेर्दै थिएँ, ठ्याक्क हाम्रो प्रिन्सिपल बुढो निस्केको देखेँ, आज मलाई देखेको छैन होला भन्ने ठानेको त। त्यहाँको दाईलाई यो केटा सधैँ यहाँ आउँछ हो भनेर सोधेर पो गएछ भने, त्यही भएर आफूलाई क्या टेन्सन भइरहेको छ क्या। यदि त्यसले मम्मीलाई पनि भनिदियो भने त मेरो के हाल हुन्छ भन् त तैँले।
ए त नडर न कुलदीप, त साइबर जाने बित्तिकै यस्तै कुरा हेर्न मात्र गएको हो भन्ने छ र, सरले अथवा तेरो मम्मीले सोध्नु भयो भने कुनै बिङ्गो लगाइदिन, के भयो र?
अँ त्यही त, तर परेको भए मलाई थाहा पाउँथिस्, मलाई देख्यो भने त मैले कम्प्युटरमा के हेरेँ भन्ने कुराहरू पनि थाहा पाइहाल्छ नि। अझ त्यो साइबरको दाइले भन्ने अनुसार हो भने त त्यसले मेरो कम्प्युटरमा चलाइरहेको कुराहरू पनि हेरेको थियो अरे, त्यसले के गर्ने होला मैले।
अरे त नडर न, त्यो बुढाले केही पनि गर्दैन के, त्यसले तँलाई त्यसै कराउन पाउँछ र, पी नगर्न के केटो, बरु यो मलाई सेन्ड गर त छिटो, फेरि अहिले एकैछिनमा घन्टी लागिहाल्छ।
ल ल, तेरो ब्लुटुथ अन गर।
अँ हो, म पनि मेरो मोबाइलको ब्लुटुथ अन गर्छु, मलाई पनि तिमीहरूसँग जे जे छ त्यो सबै सेन्ड गर त। ल त ल।
हजुर सर।
हिजो साइबरमा पनि यही लिन गएको थियो होला होइन? ल खुरुक्क, तिमीहरू दुवैजनाले तिमीहरूको मोबाइल देऊ त मलाई, अनि अहिले नै घर गएर आमा बालाई बोलाएर लिएर आउने।
सर सर, त्यस्तो नभन्नु न
सर। होइन त्यस्तो कुरा नगर्नु न सर, हामी आइन्दादेखि यस्तो गर्दैनौँ, बरु मोबाइल पनि चलाउँदैनौँ, तर प्लिज सर, मम्मीलाई चाहिँ त्यो कुरा नभनिदिनुहोस् है।
अँ अझ मम्मीलाई नभनिदिनु रे, लाज छैन होइन तिमीहरूलाई, 9 कक्षामा पढ्ने विद्यार्थीको बुद्धि यही हो, म अरू कुरा केही सुन्दिनँ। तिमीहरू अहिले नै गएर आफ्नो गार्जेनलाई बोलाएर ल्याउने, ल गइहाल गइहाल भनेको सुनेन, अब के गर्नुपर्छ त्यो त मलाई मात्र थाहा छ, पर्खिन।
अरे मैले पहिले नै किन यस्तो पनि हुन्छ भनेर सोच्न सकिनँ, हे भगवान्, साथीको लैलैमा लागेर भर्थेँ, मलाई त्यही कारणले स्कुलबाट पनि निकालिदिएँ, कसैले बाटोमा देख्यो भने पनि जिस्काउने गर्छ, सबैको अगाडि मेरो त्यत्रो बेइज्जत भयो, अनि मेरो मम्मीले कत्रो इज्जत थियो त्यो पनि मैले गर्दा बिग्रियो। अरे यो के गरेँ मैले, आज 4 दिन भइसक्यो मम्मी मसँग एकचोटि पनि बोल्नु भएको छैन, बाबा मम्मीको सपना अनि मेरो पढेर राम्रो मान्छे बन्ने सपना चकनाचुर पारेँ मैले, आज बाबाले मलाई स्कुलबाट निकालिदिएको कुरा थाहा पाउनु भयो भने के भन्नुहुन्छ होला? हे भगवान्, मैले सबै कुराहरू पहिले नै किन विचार गरिनँ? मैले यो राम्रो कुरा होइन भन्ने थाहा हुँदा हुँदै पनि यसैमा किन फस्दै गएँ? म पहिले त्यति राम्रो पढ्ने विद्यार्थी, मेरो आफ्नो लक्ष्यको बारेमा किन सोचिनँ मैले? हे भगवान्, अब त मलाई कुनै स्कुलले भर्ना पनि दिँदैन होला। अब के गर्नु होला? एकचोटि मम्मीसँग पो कुरा गरौँ कि? तर के कुरा गर्ने? अब मेरो के कुरा सुन्नुहुन्छ र उहाँले? तैपनि म जहिले पनि यसरी बस्न त सक्दिनँ नि। मैले गल्ती गरिसकेँ, तर यसलाई सुधार्नु पनि त मैले नै छ। हो, त्यसैले मैले मम्मीसँग कुरा गर्नै पर्छ। बरु अहिले नै गएर कुरा गर्छु। मम्मी 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 प्लिज मम्मी, मलाई माफ गर्नु न प्लिज मम्मी। मम्मी, मलाई थाहा छ मैले ठुलो गल्ती गरेको छु र मैले गर्दा तपाईँलाई यो ठाउँमा शिर उठाएर हिँड्न पनि गाह्रो भइरहेको छ। तर मम्मी, तपाईँलाई थाहा छ नि म पहिलेदेखि नै त्यस्तो होइन भनेर। मम्मी प्लिज मसँग बोल्नुहोस् न मम्मी, बरु मलाई गाली गर्नुहोस् पिट्नुहोस्, तर यसरी नबोली नबस्नु न प्लिज मम्मी।
के भन्नु मैले तँलाई छोरा, तैँले गर्दा आज आएर मैले यस्तो दिन देख्नु पर्यो। अझ तेरो भविष्य राम्रो होस् भनेर हामी दिन रात नभनी काम गर्छौँ, तैँले जे जे भन्यो त्यो त्यो पुऱ्याइरहेका छौ, तर तैँले हाम्रो विश्वासको गलत फाइदा उठाइस् छोरा।
हो मम्मी, मलाई थाहा छ, तर मम्मी तपाईँहरू घरमा नहुँदा मलाई एक्लै बस्न एकदमै बोर लाग्थ्यो। के गरौँ हुन्थ्यो, पढ्न पनि मन लाग्दैन थियो। अनि त्यो शिवले भने अनुसार गरेर म त्यो नराम्रो म्यागजिनहरू हेरेर साइबरतिर गएर नराम्रो काम गर्न थालेँ। अनि पछि बाबाले मोबाइल पठाएपछि त्यो पनि मेरो अर्को साथी हुन थाल्यो मम्मी। अनि त पढ्न पनि मन नलाग्ने, अनि अरू केही गर्न मन नलाग्ने, अनि जुनै बेला पनि त्यस्तै कुराहरू मात्रै हेर्न मन लाग्न थाल्यो त्यसैले।
अनि त्यस्तो हो भने त तैँले आएर मसँग कुरा गर्नु पर्थ्यो नि बाबु, तर यसरी मोबाइलमा छाडा छाडा तस्विरहरू हेरेर इन्टरनेटको दुरुपयोग गरेर पनि कहीँ हुन्छ? बरु त्यसको साटो यो प्रविधिको सदुपयोग गरेको भए कति राम्रो हुन्थ्यो ल भन् त।
हो मम्मी, मैले त्यही नगरेर त ठुलो भुल गरेँ, तर मम्मी प्लिज अब मलाई माफ गरिदिनुहोस्। म कहिले पनि त्यसरी मोबाइल इन्टरनेटको दुरुपयोग गर्दिनँ। बरु मम्मी, सकेसम्म शिवालाई पनि त्यस्तो नगर्न भन्छु, त्यसलाई पनि म सुधार्ने कोसिस गर्छु मम्मी।
तर
मम्मी प्लिज मलाई माफ गरिदिनुहोस् न प्लिज मम्मी।
हेर छोरा, तैँले माफ गर्न लायकको काम त पक्कै पनि गरेको छैनस्, तर पनि म तँलाई लास्ट चान्स दिन्छु। अब आइन्दा यस्तो गल्ती गरिस् र आफ्नो पढाइ बिग्रिने खालको कुनै पनि काम गरिस् भने चाहिँ ठिक हुने छैन, बुझिस्?
मम्मी, अब मेरो विश्वास गर्नुहोस् न प्लिज मम्मी, म तपाईँलाई दुःख दिने खालको कुनै काम पनि गर्दिनँ कि। अनि मम्मी त्यो
के, त्यो के भयो फेरि?
मम्मी, मेरो स्कुलमा पनि एकचोटि कुरा गरिदिनुहोस् न, म यसरी स्कुल नगई बस्न सक्दिनँ, मलाई धेरै पढ्नु छ मम्मी, प्लिज यो एउटा काम पनि गरिदिनुहोस् न मम्मी प्लिज।
त्यो त तैँले आफै स्कुलमा गएर सरसँग माफ माग्नुपर्छ र जसरी मसँग आफ्नो गल्ती स्वीकार गरेर अबदेखि यस्तो बदमासी काम नगर्ने कुरा गरिस्, त्यो सबै कुराहरू प्रिन्सिपल सरसँग गर्नुपर्छ। सक्छस् भने त्यस्तो गर्ने।
हजुर, हुन्छ मम्मी, बरु म सरसँग माफ माग्न पनि तयार छु, तर मम्मी मलाई फेरि त्यही स्कुल जान त दिनुहुन्छ नि होइन सरले?
अब त्यो त दिनुहुन्छ होला नि, फेरि तँलाई स्कुलबाट निकालिएको नै कहाँ छ र? त्यो त सबै तिमीहरूलाई सही बाटोमा ल्याउन प्रिन्सिपल सर र मैले प्लान गरेका थियौँ।
ए हो र मम्मी, अत्तेरी म त कस्तो तर्सेको थिएँ अबदेखि साँच्चै स्कुल जान पढ्न नपाइने हो भनेर। तर जे होस्, थ्याङ्क यू मम।
ल ल, अब धेरै मख पर्नु पर्दैन, बरु एउटा कुरा चाहिँ जहिले पनि ध्यानमा राख, आफ्नो पढाइमा ध्यान दिन्छस् अनि तेरो बाबाको र मेरो सपना साकार गर्छस्, र जे जस्तो कुरा भए पनि तैँले मलाई आएर भन्छस्, बुझिस्?
थ्याङ्क यू सो मच मम्मी, म तपाईँको विश्वासलाई कहिले तोड्ने छैन।
ल ल, बरु अहिले गएर सुत, धेरै रात भइसक्यो।
हुन्छ मम्मी, ल त गुड नाइट मम्मी।
ल ल, गुड नाइट।
सोनीबाट धन्न के है, कुलदीपले आफूले गरेको भुलको प्रायश्चित गरेर आफ्नो आमासँग माफी मागेको, नत्र त हेर त उसले आफूसँग भएको मोबाइलमा टन्ने फिल्म राखेर साथीभाइसँग साटासाट गरेर खालि त्यही कुरा मनमा डुलाएर कस्तो बिग्रिसकेको थियो है कुलदीप त।
त्यही त, तर हेर न, कुलदीपको आमा र कुलदीपको स्कुलको प्रिन्सिपल सरले कस्तो मजाले मिलेर क्रिएटिभ आइडिया यानि कि रचनात्मक उपाय लगाएर उनीहरूले गरेको भुल रियलाइज यानि कि महसुस गर्न लगाएको है।
हो नि, र उसले बेलैमा समालोचनात्मक सोचाइ सिपको प्रयोग गरेर यसरी नै मैले यो कुरामा बढी नै ध्यान दिन थालेँ भने के हुन्छ त भनेर पछिसम्मको कुरा केलाएर के गर्दा आफूलाई ठिक हुन्छ भनेर बुझेर आफ्नो बानीमा सुधार ल्यायो नि, हो त्यो चाहिँ एकदम ठिक लाग्यो क्या।
अँ त्यो त हो नि सबिन, कुलदीपले बुझेको जस्तै मैले यो मोबाइल पाएको छु वा इन्टरनेट चलाउँदैछु भन्दैमा त्यसलाई कसरी चलाउने, के गर्दा राम्रो हुन्छ भन्ने कुरा चाहिँ आफ्नो हातमा हुन्छ जस्तो लाग्छ क्या मलाई त, होइन त?
हो नि, र सोनी पार्टनर अघि मैले तिमीलाई यहीको यही मेसेज पठाएको थिएँ नि, त्यसमा चाहिँ सरी
ल ल इट्स ओके सबिन, तर अबदेखि त तिमीले त्यस्तो गर्दैनौ होला नि, होइन त?
अब त्यो त कहाँ गर्छु र,
तर मलाई पनि थाहा छ कि तिमीले मलाई यतिकै डिस्काउन्टको लागि मात्रै पठाएको हो भनेर, त्यही भएर सरी पनि भनिराख्नु पर्दैन कि।
ल ल, अनि जिग्री इन्टरनेट र मोबाइलको कुरा नै गर्नु पर्दा यो चिजबाट हामीले धेरै फाइदा लिन सक्छौँ भने यसलाई दुरुपयोग गरेर आफूलाई घाटा पनि पार्न सक्छौँ भन्ने कुरा त आजको कुलदीपको कथा सुनेर पनि थाहा पाउनु भयो होला नि, होइन त?
त्यही त, जस्तै फाइदाकै कुरा गर्ने हो भने हामी भन्दा टाढा रहेको साथीहरू, दिदी भाइ दाजु बहिनीहरू, आफ्नो आफन्तहरूसँग मजाले कुरा गर्न पाइन्छ, विभिन्न किसिमको विषय वस्तुहरूको बारेमा आफूलाई चाहिएको जानकारीहरू सजिलै लिन पाइन्छ, होइन त?
हो नि सोध्ने पार्टनर, किनकि अहिले त इन्टरनेट र मोबाइल कम्पनीहरूले कति धेरै सुविधाहरू दिएका छन् नि, जे कुराको बारेमा पनि जानकारी लिन मन लाग्यो भने एकछिनमै थाहा हुन्छ नि। जस्तै हेर न, इन्टरनेटमा त विभिन्न किसिमका अनलाइन पत्र पत्रिकाहरू राखिदिएका हुन्छन् जसबाट देश विदेशका खबरहरू सजिलै लिन सकिन्छ नि, हो कि भन त?
हो नि, अनि फेरि त्यो बाहेक कतिपय किताबहरू आफूलाई पढ्न मन लागेको कुराहरू चाहिँ सजिलै डाउनलोड गर्न सकिन्छ, त्यसको लागि धेरै पैसा पनि तिर्नु पर्दैन, अनि कुनै पनि विषयको बारेमा अनुसन्धान वा रिसर्च गर्नु छ भने पनि सजिलै खोज्न पाइन्छ, अनि अझ कुनै ठाउँमा के कस्ता अवसरहरू छ, कामहरू छ भन्ने पनि खोज्न निकै सजिलो हुन्छ नि, होइन त?
हो नि, त्यही भएर जिग्री मोबाइल र इन्टरनेटलाई जानकारी वा सम्बन्ध बढाउने कुराको रूपमा लिएर आफूलाई के गर्दा फाइदा पुर्याउँछ त भन्ने कुरा बुझेर त्यसको प्रयोग गरौँ र के कुरा कति गर्यो भने ठिक हुन्छ भनेर पनि बुझौँ, होइन त सोनी पार्टनर?
हो नि, तर आजकल यसो हेर्ने हो भने त नि सबिन, कतिपय युवा साथीहरूले मोबाइलको प्रयोग त आफ्नो फाइदाको लागि भन्दा पनि नि अरूहरूलाई धम्काउनको लागि, फ्लर्ट गर्न या जिस्काउनको लागि, अनि नराम्रो खालको त्यो कुलदीपले जस्तो फिल्महरू हेर्नको लागि, छाडा छाडा बोलका गीतहरू सुन्नको लागि, त्यस्तो कुराहरूको लागि युज गरिरहेका हुन्छन् कि, होइन?
हो नि, अझ त्यो कुरा आफ्नो ग्रुपमा यानि कि साथीभाइलाई सुनाएर देखाएर के नै गरियो भने ठुलो पल्टिरहेका हुन्छन् नि, हो कि भन त?
त्यही त के सबिन, अझ कतिपय युवाहरूले त घन्टौ समय इन्टरनेटमा, फोनमा वा साइबरमा गएर पर्न मुभिजहरू यानि कि अश्लील फिल्महरू हेर्ने, त्यस्तो कुराहरू डाउनलोड गरेर हेर्ने पनि गरिरहेका हुन्छन् नि।
हो नि, र त्यसरी त्यस्तो खाले फिल्महरू हेरिराख्ने हो भने त एक किसिमले मानसिक रूपमा पनि त सताउँछ नि त्यो कुराले, हो कि भन त? जस्तै हेर न, जुन बेला पनि त्यही फिल्म हेर्न मन लागिराख्ने, अनि एक किसिमले लतको रूपमा नै त्यो विकास भएर गइरहेको छ, अनि त्यो कुराले त आफैलाई हानि गर्ने त हो नि, होइन त सोध्ने पार्टनर?
हो नि सबिन, अनि फेरि त्यति मात्रै नभएर कतिले त घन्टौ नचिनेको मान्छे वा चिनेकै मान्छेसँग पनि च्याट गरेर बस्ने, अनि खेल खेल्नु पर्यो भने पनि घन्टौसम्म कम्प्युटरमा बसेर खेल्ने गर्छ नि।
हो नि, र त्यो कुराले गर्दा हेर न, बाहिर खेल्न जाने बानी त पुरै छुटिसक्यो नि आजकलको युवाको, र त्यो कारणले गर्दा हेर न, टिम वर्क, समूहमा काम गर्ने बानी पनि त एक किसिमले हराएर जान्छ नि।
त्यही त सबिन, त्यही भएर मलाई त साथीलाई आजको एसएमएस पोल क्वेसनमा यही कुरा राख्न मन लाग्यो कि।
हो, त्यसो सोध न त।
ल है त साथी, आजको एसएमएस पोल क्वेसन रहेको छ कि मोबाइल र इन्टरनेटलाई शैक्षिक सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ त?
र जिग्री यसका अप्सनहरू रहेका छन्, अप्सन ए पक्कै पनि सकिन्छ, अप्सन बी कहाँ सकिन्छ, र अप्सन सी खोइ मसँग त मोबाइल र इन्टरनेट केही पनि छैन।
र साथी, तपाईँको मत हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके लेखेर एउटा स्पेस दिएर तपाईँलाई लागेको अप्सन ए बी वा सी लेखेर 707-07 पठाउन सक्नुहुन्छ है। होइन फेरि कसले मेसेज पठायो, उह यही सबिनको काम होला नि, होइन?
अब जसले मेसेज पठाए पनि मैले नि पठाएको हुन्छ क्या, फेरि पहिलाको मेसेजको रिप्लाई नै आएको छैन, अर्को पठाएर त्यसै पैसा खर्च गर्छु होला नि म।
त्यसो भए कसले मेसेज पठाएछ, लौ यो कलाले किन मेसेज पठाएछ फेरि?
अब पढे पो थाहा हुन्छ त, पढ्दै नपढे कसरी थाहा हुन्छ त, होइन जिग्री क्या कुरा गर्छ कि?
पढ्ने लागेको छु त, अब प्याच बोल्छ अनि ऊ के लेखेको रहेछ भने नि कलाले, म अहिले एउटा साइबरमा छु र एउटा फिचर बनाउँदैछु, मलाई स्टुडियोसँग सम्पर्क गराएर यहाँ जानकारी लिऊ त भनेर लेखेको रहेछ सबिन।
ल अब कनेक्ट गर न त सोनी पार्टनर, के जानकारी दिन लागेको रहेछ कला प्यारीले।
ल है त साथी, तपाईँ पनि हामी सँगै कलालाई भेट्न जाउँ है त, र देखौ होइन सबिन कलाले कस्तो राम्रोसँग प्रयोग गरे नि मोबाइलको।
देखे देखे,
फेरि मैले त बुझि पनि सकिन
सोनीमा मलाई धेरै धेरै धन्यवाद है साथी तपाईं चाहिँ सोच्दै हुनुहुन्छ होला है यो कला आज काम गर्न छोडेर अफिसमा नबसेर कहाँ साइबर साइबरतिर डुलिरहेकी होला भनेर तर साथी म यहाँ किन आएको भन्ने कुरा त तपाईँलाई एकैछिनमा भनिहाल्छु तर त्यो भन्दा अगाडि यहाँ साइबर क्याफेमा आएर बसिरहनु भएको हाम्रो युवा साथीहरूलाई सोध्छु है त उहाँहरू यहाँ किन आउनुहुन्छ र इन्टरनेट के को लागि प्रयोग गर्नुहुन्छ भनेर
म आफ्नो आफन्तसँग च्याट गर्नलाई अनि म साइबर जाने गर्दछु
म यो साइबर चाहिँ हजुरको नयाँ नयाँ कुराहरू इन्फर्मेसनको लागि आइरहन्छ विशेष गरी म चाहिँ अब तपाईँको यो ट्रेकिङ सम्बन्धी यसो ट्राभल सम्बन्धीको चाहिँ कार्यक्रमलाई आइरहन्छु
साइबर भनेको त्यो दुरिया घटन त हो नि अब फ्रेन्ड्सहरूसँग मिल्ने हो त्यस्तो हो त्यस्तो गरिन्थ्यो होइन
ल साथी सुन्नुभयो होइन त च्याट गर्नको लागि र विदेशमा धेरै टाढा टाढा हुनुभएको आफ्नो साथीहरू आफन्तहरूलाई इमेल साटासाट गर्न सम्पर्कमा रहनको लागि नयाँ नयाँ जानकारी पाउनको लागि इन्टरनेट प्रयोग गर्नुहुन्छ भनेर हाम्रो साथीहरूले त भनिहाल्नुभयो तर कहिलेकाहीँ त साइबर क्याफेमा आउने विभिन्न साथीहरूको कतिपय नराम्रो व्यवहारले गर्दाखेरि साइबर क्याफे सञ्चालन गर्ने साथीहरू र साइबर क्याफेमा आफ्नो महत्त्वपूर्ण काम गर्न आउने साथीहरूलाई अप्ठ्यारो पनि पर्ने गरेको छ अब के कस्तो कुरामा अप्ठ्यारो पर्छ भन्ने कुरा चाहिँ साथीलाई नै सोध्छु है त बरु उहाँ यही हुनुहुन्छ सुनौ है त उहाँ के भन्नुहुन्छ
साइबर भन्दा एक्लै गइन्छ होइन केटाहरू साइड साइडमा बस्ने होइन जिस्काउने अब उनीहरूले पनि अर्को साइड हेर्ने यसो यसो गर्ने जिस्काउने अप्ठ्यारो फिलिङ्स चाहिँ हुन्थ्यो है
मैले त त्यति साह्रो भेटेको पनि छुइनँ होइन कहिले कहिले चाहिँ अब त्यो साइटहरू खोल्दाखेरि त्यस्तोहरू कहिले कहिले खोलिन्छ नि त जस्तो अब अगाडिको मान्छेले खोलिरहेछ भने त्यस्तो खोलेको त्यस्तो भएन अब अप्ठ्यारो त हुन्छ नि त
हो साथी मैले त कता कता पढेको थिएँ कि अबदेखि साइबर क्याफेमा छिर्नुभन्दा अगाडि वा इन्टरनेटको प्रयोग गर्नुभन्दा अगाडि आइडी कार्ड देखाउने नियम लागू हुन लागेको छ रे ल साथी हामी त भाग्यमानी नै हो कि के हो ढुङ्गो खोज्दा देउता नै मिले जस्तो भयो किनभने साथी अब यो नियम कानुनको कुरा हामी के गर्दै थियौँ ठ्याक्कै मेरो आँखा अगाडि हाम्रो कानुनविद बाबुरामजीलाई मैले देखेँ के बरु उहाँलाई सोधौँ न है उहाँलाई त थाहा हुन्छ नि यो बारेमा
नमस्कार म बाबुराम अर्याल अधिवक्ता साइबर कानुन र आम सञ्चार कानुनमा काम गर्दैछु साइबर क्याफे भनेको पब्लिक प्लेस भयो सार्वजनिक स्थल भयो सार्वजनिक स्थलमा सूचना प्रयोग गर्न भनेर जान्छन् होइन त्यो टुल्सहरूको दुरुपयोग नहोस् भन्ने हिसाबबाट कार्डको व्यवस्था गर्न थालिएको नेपाल दूरसञ्चार प्राधिकरणले झन्डै एक वर्ष जति अघिदेखि चाहिँ साइबर क्याफे प्रवेश गर्दाखेरि यो त्यति नेगेटिभली नकारात्मक हिसाबबाट लिनुपर्छ जस्तो लाग्दैन मात्रै के हो कि त्यस्ता खालका सूचनाहरूको आएको गए भन्ने कुरा गोप्य राख्नुपर्छ नेपालमा त भर्खर भर्खर सुरु भयो विदेशतिर तपाईँ जानुभयो भने नेपालभन्दा कडा व्यवस्था छ
ल त साथी साइबर क्याफेमा इन्टरनेटको दुरुपयोग गरेको भेटियो भने त कडा कानुन पनि लाग्दो रहेछ नि र यो नियम कानुन लाग्नु पछाडिको कारण पनि तपाईँले त थाहा पाइहाल्नु भयो तर पनि नि जतिवटा नियम कानुन बनाए पनि पालना गर्ने कि नगर्ने भन्ने जिम्मा त हामी इन्टरनेट चलाउने हामी युवाहरूको नै हो नि होइन र फेरि साथी हामीलाई इन्टरनेटको फाइदा र बेफाइदाको बारेमा त राम्ररी थाहा छ तर यसलाई हामीले आफ्नो प्राथमिकता बुझेर चलाउन जानेनौँ भने पछि गएर गाह्रो हुने पनि त हामीलाई हो नि ल त साथी अब कति धेरै यही साइबर क्याफेमा बसेर गन्थन गरिरहनु नत्र भए त फेरि मेरो कति धेरै कामहरू छुट्छ नि त्यही भएर अब लागौँ है त स्टुडियोतर्फ
ल साथी साइबर जाने साथीहरूको कुरा पनि तपाईँले सुनिहाल्नु भयो फेरि कस्तो हाम्रो साइबरहरू पनि साइबर ल बनिसकेर पनि त्यहाँ चाहिँ किन कानुनको पालना नै नभएको होला कि
हो नि सोनी पार्टनर फेरि यसो हेर न साइबरको कुरा नै गर्ने हो भने त साइबर बार हालेर एउटा कम्प्युटरको लागि एउटा कोठा जस्तो बनाइदिएका हुन्छन् अनि किशोर किशोरीहरूले किन विभिन्न किसिमको वेबसाइटहरू नहेर्छ त कमसेकम खुल्ला राखे पो कसैले नराम्रो कुरा हेर्न पाउँदैन थियो अनि डराउँथे पनि
हो नि सबिन अझ यो इन्टरनेटको दुरुपयोग गर्ने कुरामा त कतिजना हामीले सुनिरहेका हुन्छन् नि एउटा मान्छेको फोटोमा अर्कै मान्छेको टाउको राखिदिएर अश्लील प्रकारको फोटोहरू चाहिँ इन्टरनेटमा राखिदियो कस्तो बेइज्जत गरिदियो भन्ने कुराहरू पनि कति आइरहेको हुन्छ है
हो नि र जिग्री जुन कुरा अहिले सोनी पार्टनरले गरिन् नि कि कसैले इन्टरनेट वा मोबाइलको दुरुपयोग गरेर कसैलाई नराम्रो वा हानि पुर्याउनको लागि काम गर्छ भने नि त्यसलाई चाहिँ साइबर क्राइम भनिँदो रहेछ है
हो है साथी साइबर क्राइम अन्तर्गत कसैको झुटो आइडी बनाएर अरूलाई झुक्काउने नराम्रो शब्द प्रयोग गरेर हुच्याउने वा जिस्काउने कसैको इमेल ह्याक यानि कि कब्जा गरेर अरूहरूलाई नराम्रो मेसेजहरू पठाउने वा उसैको कुनै कुराहरू डिलिट गर्ने हटाइदिन्छ, यी सबै कुराहरू चाहिँ साइबर क्राइम अन्तर्गत पर्छन्।
अझ कपीराइट यानीको अर्को कुरालाई ठ्याक्कै त्यस्तै बनाएर बजारमा बेच्ने जस्ता कुरा पनि साइबर क्राइममा पर्छन् है। र सुन्ने पार्टनर, अघि कलाले यो साइबर क्राइमको बारेमा, साइबर लको बारेमा कुरा गरिरहेको थियो नि, हो त्यसको बारेमा मलाई अझै विस्तृत रूपमा जान्न मन लाग्यो।
अँ सबिन, यो साइबर क्राइमको विरुद्धमा त नेपालमा राम्रो कानुन पनि बनिसकेको छ अरे, अनि कार्यान्वयन पनि हुन थालिसकेको छ अरे। तिमीले सुन्यौ कि सुनेनौ, अस्ति एकजना केटालाई त फेसबुकमा नक्कली त्यो आइडीहरू बनाएर केटीहरूलाई जिस्काउने, अश्लील फोटोहरू राख्ने भएको भएर एकजना केटीले पुलिसमा उजुरी गरिदिएछ, अनि त्यो केटालाई त पुलिसले समातेर पनि लग्यो रे, अनि अहिले चाहिँ जेलमै छ रे, अनि त्यो केटीको नाम पनि के हो, ठेगाना, त्यस्तो कुराहरू चाहिँ गोप्य नै राखेको छ अरे।
ओहो, भनेपछि कानुन त कडा रहेछ त है।
हो त नि, त्यही भएर अझ यो कानुनमा के कस्तो प्रावधान छ, कस्तो कस्तो सजायको व्यवस्था छ भनेर चाहिँ मैले अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेको थिएँ। सुन्ने हो सबिन?
सुन्ने कि रे, सुनिहाल्ने नि होइन जी के?
म बाबुराम अर्याल, कानुन व्यवसायी, अधिवक्ता, सूचना प्रविधि तथा आम संचार कानुनको क्षेत्रमा कार्यरत छु। साइबर ललाई एकदम प्रष्ट रूपमा बुझ्नु पर्दाखेरि कम्प्युटर अथवा कम्प्युटर नेटवर्क्स प्रयोग भएर हुने जुनसुकै प्रकारका अपराध साइबर अपराध हुन् र साइबर अपराधलाई हेर्ने कानुन साइबर ल हो। सूचना प्रविधि अत्यन्त प्रभावकारी टुल्स हो जसले मान्छेको विकास तथा कुनै पनि व्यवसाय तथा देशकै विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यस्तो अवस्थामा यसको सदुपयोग गर्ने सिलसिलामा कतिपयले नजानेर र कतिपयले जानी जानी अर्कालाई नोक्सान पुर्याउने किसिमबाट कुनै त्यस्ता घटनाहरू घटाउन सक्छन् जुन कानुनले निषेध गरेको छ। सूचना प्रविधिका टुल्सहरूलाई अन्जानमा प्रयोग गर्दाखेरि त्यसको जुन सीमा हुन्छ, त्यो सीमा कति हो, अधिकार कति हो भन्ने कुरा थाहा नपाउँदाखेरि पनि अपराध भइराखेका हुन्छन् र अर्को हिसाबबाट चाहिँ अलि हेपा प्रवृत्तिका कारणले पनि यस्ता अपराधहरू भइरहेका छन्। उनीहरूले चाहिँ त्यसको परिणामको बारेमा चाहिँ त्यति जानेर चाहिँ त्यो कामहरू गरिरहेका हुँदैनन्। आफू के कुरा प्रयोग गर्दैछु त्यसको बारेमा जानकारी लिन चाहिँ उत्सुक हुनुपर्छ। यदि त्यसरी उत्सुक भयो भने धेरै हदसम्म झुकिएर गर्ने अपराधहरूबाट चाहिँ, त्यसको उत्तरदायित्वबाट चाहिँ हामी मुक्त हुन सक्छौँ। अधिकांश साइबर क्राइमहरू कसैले थाहा नै पाए हुँदैनन्, त्यसपछि त्यो अपराध भइसकेको थाहा पाएपछि पनि त्यसलाई रिपोर्ट गर्ने चलन हुँदैन, रिपोर्ट गर्न हिचकिचाउँछन्। नेपालको सिलसिलामा कुरा गर्ने हो भने साइबर अपराध कुनै घटना घट्यो भने हामी त्यो राज्यपक्षीय मुद्दा हुन्छ र त्यसको उजुरी हामी प्रहरीमा गएर गर्छौँ। प्रहरीमा गएर गइसकेपछि प्रहरीले सरकारवादी मुद्दाको रूपमा चाहिँ त्यसलाई अनुसन्धान गर्छ, सरकारी वकिलको कार्यालयसँग छलफल गर्छ र उससँगको छलफलपछि उसले एक किसिमको रिपोर्ट बनाइसकेपछि अदालतमा सब्मिट गर्छ। साइबर क्राइमसँग सम्बन्धित प्रचलित कानुन चाहिँ विद्युतीय कारोबार ऐन 2063 हो र नेपाल सरकारले राजपत्रमा प्रकाशित सूचना प्रकाशित गरेर काठमाडौँ जिल्ला अदालतलाई यस्ता किसिमका अपराधहरू हेर्ने क्षेत्राधिकार दिएको छ र नेपालमा अहिले जति पनि उजुरीहरू छन्, जति पनि अभियोगहरू छन्, ती सबै काठमाडौँ जिल्ला अदालतले मात्रै हेर्दै आइराखेको छ। प्रहरीमा उजुरी गरिसकेपछि व्यक्तिगत रूपमा ऊ मुक्त हुन्छ र सरकारले नै यसलाई अगाडि बढाउँछ। साइबर क्राइममा यसलाई हेर्दाखेरि तीन किसिमको दण्ड, जरिवाना अथवा क्षतिपूर्तिको हिसाबबाट हेर्नुपर्छ होइन। कसैको सूचना प्रविधिको आक्रमणबाट चाहिँ उसको सूचना सम्पदाहरू चाहिँ नोक्सान भयो भने त्यस्तो अवस्थामा त्यसबाट भएको नोक्सानी पीडकबाट, जसले त्यस्तो अपराध गरेको छ, त्यसबाट क्षतिपूर्ति भराउने चाहिँ व्यवस्था छ। अर्को के हो भने जस्तै अनलाइनमा कुनै अश्लील प्रकाशन अथवा गैर कानुनी कन्टेन्टहरू, विषयवस्तुहरूको प्रकाशन गर्यो भने चाहिँ त्यसको अधिकतम 5 वर्षसम्मको जेल सजाय अथवा 1,00,000 जरिवाना अथवा दुवै छ। र दोस्रो पटक कुनै व्यक्तिले गर्यो भने अघिल्लो पटक गरेको सजायको 1.5 सजाय दिने व्यवस्था छ भने अन्य कतिपय जेल सजाय छ। जस्तै कसैको सूचना चोरी भयो भने, कसैले सूचना नष्ट गर्यो भने, कसैले कसैको कम्प्युटरलाई ध्वस्त गर्न गर्यो भने, त्यस्ता खालका प्रकृतिका अपराधहरूमा चाहिँ 3,00,000 जरिवाना र 2 वर्षसम्मको जेल अथवा दुवै हुन सक्ने कानुनी व्यवस्था छ। अलिक सावधान हुनुपर्ने पक्ष चाहिँ के हो भने थाहा पाएको 35 दिनभित्र चाहिँ उजुरी गर्नुपर्छ। कसैले तपाईँको कम्प्युटर अथवा कम्प्युटर नेटवर्कमा रहेका सम्पदाहरूलाई ध्वस्त गर्छ अथवा त्यसलाई दुरुपयोग गर्छ भने त्यसको कानुनी उपचार छ। त्यसमा ढुक्क भएर चाहिँ सम्बन्धित प्रहरीमा उजुरी गर्नुहोस्। सँगसँगै तपाईँले सूचना प्रविधिका औजारहरू प्रयोग गर्दै गर्दा अर्काको अधिकारलाई हामीले हस्तक्षेप गरेका छौँ कि अलिकति सावधान चाहिँ हुनुहोस्। सूचना प्रविधि पनि खतरनाक टुल छ, यसको सकारात्मक पनि अत्यन्त सकारात्मक छ, नकारात्मक अत्यन्त खतरनाक परिणाम हुनसक्छ। सावधान हुनुहोस्, हेलचेक्राइ नगर्नुहोस्।
लैज जिग्री थाहा पाउनु भयो नि के कस्तो कानुनी प्रावधान रहेछ भनेर। त्यही भएर कसैले साइबर ल तोड्दै हुनुहुन्छ भने बुझिहाल्नुहोस् है कि कस्तो कडा सजाय पाइन्छ भनेर।
र सरकारले यो साइबर लको बारेमा सबैजनाले बुझोस् भनेर विभिन्न किसिमका कार्यक्रमहरू पनि गर्न थालेको छ। र त्यसै गरी हामी युवाले पनि यो साइबर क्राइम रोक्नको लागि धेरै कुरा गर्न सक्छौँ जस्तो लाग्छ है मलाई त।
हो नि, जस्तै श्रोता क्लबका साथीले यो इन्टरनेट अनि मोबाइलको कति धेरै फाइदाहरू छन् भनेर आफ्नो क्लबमा भएका साथीभाइलाई वा गाउँघरमा आफू सर वा आफूभन्दा साना भाइ बहिनीहरूलाई पनि बुझाउन सक्छ नि।
हो नि, र त्यसै गरी घरमा आफ्नो छोरा छोरी वा भाइ बहिनीले इन्टरनेटमा के कस्ता कुराहरू हेरिरहेका छन्, कुन तरिकाले प्रयोग गरिरहेका छन् भन्ने कुरा बुझ्न वा इन्टरनेटको फाइदाको बारेमा जानकारी दिएर पनि यो साइबर क्राइमहरूलाई कम गर्न सकिन्छ।
त्यही भएर झिग्री, इन्टरनेटलाई हामीले आफ्नो फाइदाको लागि प्रयोग गर्ने कि बेफाइदाको लागि प्रयोग गर्ने,
यसको जवाफ दिने पालो चाहिँ अब तपाईँकै हो है साथी। त्यही भएर आफ्नो विचार हामीलाई पठाइहाल्नुहोस् हाम्रो पैसा नलाग्ने टोल फ्री SMS नम्बर 4400 र आजको हाम्रो VOI क्वेशन पनि यही नै रहेको छ, इन्टरनेटको प्रयोग आफ्नो फाइदाको लागि गर्ने कि बेफाइदाको लागि गर्ने र किन।
र झिग्री, तपाईँको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOI लेखेर एउटा खाली ठाउँ छोडेर आफूले लागेको कुराहरू लेखेर पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 4400 यानि कि 440 पठाइहाल्नुहोस् है त।
साथी, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौ तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी म स्वर्णिमा र तपाईँको जिग्री सबिनले।
र जिग्री, अब तपाईँले नै पठाउनु भएको चिठी पत्र इमेल SMS पढ्ने पालो भएको छ र मेरो हातमा चाहिँ पर्वतको साथीको चिठी पनि रहेको छ र म पढिहाल्छु है त। र स्वर्णी पार्टनर, उहाँ चाहिँ के लेख्नुहुन्छ भनेदेखि नि, साथी म कक्षा 7 पढ्छु र मेरो उमेर 13 भयो। मेरो शरीरमा शारीरिक परिवर्तन एकदम छिटो भइरहेको छ, जसमध्ये अनुहारमा जुङ्गा दाढी आइसकेको छ। तर मेरो दाई 18 हुनुहुन्छ तर उहाँको भर्खर सुरु भएको छ। मैले शारीरिक परिवर्तन आउने कुनै काम गरेको छैन। अनुहारमा दाढी जुङ्गाले गर्दा स्कुलमा साथीभाइले जिस्काउने गर्छन्। त्यही कुराले गर्दा शिक्षक दाई दिदी आमा बुवा छरछिमेकीहरूको अगाडि जान पनि मन लाग्दैन। मलाई नराम्रो सोच्लान् कि जिस्काउलान् कि भनेर। यो अवस्थामा म के गरौँ साथी?
पर्वतको साथी, तपाईँको समस्या सुनेर त मलाई कस्तो आफ्नै कुरा याद आयो भने, र तपाईँलाई परेको कस्तो समस्या पर्दा त मलाई पनि कस्तो गाह्रो भएको थियो कि साथी।
भनेपछि त जिग्री, सोनी पार्टनरलाई गाह्रो भएको थियो भने तपाईँलाई पनि कति गाह्रो भइरहेको होला भनेर हामी बुझ्न सक्छौँ।
हो नि सबिन, अनि मलाई त्यो साथीलाई परेको जस्तै समस्या चाहिँ म कक्षा 5 पढ्दाखेरि परेको थियो कि।
हो र, के समस्या परेको थियो तिमीलाई?
के भएको थियो भने नि सबिन, म चाहिँ अरू साथीहरू भन्दा धेरै नै अग्लो थिएँ के कक्षा 5 पढ्ने बेलामा। अझ केटा साथीहरू त म भन्दा कति उचा थिए के, अनि सरहरूले अनि साथीहरूले पनि मलाई बाँस जस्तै अग्ली भनेर जिस्काउँथे, अझ के भन्थे के। अनि अझ मामा घर गयो भने त यो त कति चाँडै तरुनी भइथे, अब बिहा गरिदिनु पर्छ भनेर जिस्काउने। अनि मलाई कस्तो रिस उठ्थ्यो, अनि बोर पनि लाग्थ्यो के। अनि फेरि सोच्थे कतै म अरूभन्दा फरक त होइन, के समस्या पो भएको कि भनेर कस्तो कस्तो लाग्थ्यो के मलाई त।
हो र सोनी पार्टनर, अनि त्यस्तो बेलामा तिमीले आफ्नो समस्याको कसरी समाधान गर्यौ त?
अब कसरी गर्नु नि, मनमा नै यसो सोच्थे के, अब यिनीहरूले मलाई 2-4 त जिस्काउँछन् नि, सधैँ त के एउटै कुरा लिएर जिस्काइरहन्छन् होला भनेर। अनि अझ आफ्नो शारीरिक परिवर्तन देखेर पनि आफूलाई खुसी लाग्न थाले के, पछि त अरूभन्दा टल छु झन् राम्रो कुरा हो नि भनेर अलि सकारात्मक रूपमा पनि लिए। अनि पछि त बिस्तारै जिस्काउनेहरूले पनि जिस्काउन छाडिहाले नि।
खतरा तरिकाले आफ्नो समस्या समाधान गरेको रहेछौ है सोनी पार्टनर तिमीले। र साथीको कुरा सुनेर अनि तिम्रो कुरा सुनेर मलाई के लाग्यो थाहा छ सुन्ने पार्टनर?
के सबिन?
यही कि हामी सबैजना चाहे केटा हौ या केटी, किशोर अवस्थामा प्रवेश गर्दा चाहिँ शारीरिक परिवर्तन भएर समस्या हामी सबैले नै भएका हुँदो रहेछौँ क्या। जस्तै शारीरिक परिवर्तनको कुरा गर्दा केटीहरूमा स्तन बिस्तारै बढेर आउने, महिनावारी सुरु हुन थाल्ने, आवाज पातलो हुँदै आउने, हो किन भन न?
हो नि, र केटाहरूको कुरा गर्दा चाहिँ आवाज घोक्रो हुँदै आउने, अनि साथीलाई आएको जस्तै दारी जुङ्गाहरू आउन थाल्ने, अनि त्यसै गरी भावनात्मक परिवर्तनहरू पनि हुन थाल्छन्। जस्तै हेर न, अपोजिट सेक्स यानि कि विपरीत लिङ्ग प्रति आकर्षणहरू हुन थाल्ने यति बेलादेखि सुरु हुने त हो नि, होइन र?
हो नि, र त्यसै गरी कसैले केही भने कि झमक्क रिसाउने, जे कुरामा पनि चाँडै खुसी हुने, दुखी हुने हुन्छ नि। तर यी सबै भनेको त एक किसिमले हामी किशोर अवस्थामा प्रवेश गर्दा परिवर्तनहरू आएको मात्र त हो नि, जुन कुरा चाहिँ एकदमै सामान्य र प्राकृतिक कुरा हो नि, होइन त सोनी पार्टनर?
हो नि सबिन, त्यही भएर साथी तपाईँमा आएको परिवर्तनहरू देखेर आत्तिनु पर्दैन। कसैमा यस्तो परिवर्तन चाँडै देखिन्छ भने कसैमा अलि ढिला देखिन सक्छ। जस्तो तपाईँको दाय 18 वर्षको हुँदा पनि भर्खरै दारी जुङ्गा आइरहेको छ भनेर तपाईँले नै भन्नुभयो हो। यस्तै सबैको शारीरिक विकास हुने तरिका फरक फरक हुन्छ, कसैको चाँडै हुन्छ, कसैको ढिला हुन्छ।
हो नि, हुन त हामीहरू भन्दा फरक हुन थाल्यो कि मनमा शंका लाग्न थाल्छ कि म ठिक छु कि छैन भनेर, र फेरि मान्छेहरूको स्वभाव पनि के हुन्छ भनेदेखि नि देख्ने बित्तिकै शारीरिक परिवर्तनकै कुरा गर्छन् क्या। जस्तै ओहो त कस्तो मोटो भइसकेस्, त दुब्लाइछस्, अझ ठुलो बडाहरूकोमा गयो भने त ओहो यो त कत्रो भइसकेछ, अब यो लाठेको त बिहे गरिदिनु पर्छ भनेर पनि जिस्काउँछन् नि, होइन सोनी पार्टनर?
हो नि, तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ के हो जस्तो लाग्छ भने नि साथी, उनीहरूले जिस्काएर वा दारी जुङ्गाएर के तपाईँको पढाइमा घर परिवारको सम्बन्धमा असर गरेको छ त? यति मात्र त हो नि, उनीहरूले जिस्काउँछन् कि भनेर तपाईँलाई अलिअलि डर लाग्छ, अप्ठ्यारो लाग्छ, होइन त?
त्यही त, त्यही भएर उनीहरूको कुराले आफूलाई असर गर्न दिने कि नदिने भन्ने कुरा चाहिँ आफ्नै हातमा हुन्छ जस्तो लाग्छ है झिली। जुन कुरालाई जसरी लियो त्यो त्यसरी नै आउँछ नि।
हो है साथी, सबिनले भने जस्तै तपाईँले आफूमा आएको शारीरिक परिवर्तनलाई सकारात्मक रूपमा लिनुभयो। ममा जे जस्तो परिवर्तन आइरहेको छ त्यो एकदमै सामान्य कुरा हो, अरू भन्दा चाँडै भएको त हो नि, म एकदमै स्वस्थ रहेछु भनेर सोच्न सक्नुहुन्छ नि, होइन त?
हो नि, र अरूले त्यसरी जिस्कायो के भन्यो भन्दैमा आफैले आफैलाई किन असर गर्न दिने हो कि भन्नु त झिक्री?
हो नि, बरु आफू केमा राम्रो छु त पढाइमा, खेलकुदमा वा अरू केही कुरामा हुन सक्छ भनेर पत्ता लगाएर सकारात्मक सोचको विकास चाहिँ गर्नुपर्छ होला है साथी।
हो है झिक्री, आफूमा कुनै किसिमको समस्या पर्छ भने वा मनमा कुनै पनि किसिमको दुविधा छ भने चाहिँ आफूभन्दा जान्ने मान्छे, सरमिस, दाजु दिदी वा आमा बुवासँग पनि सोध्न सक्नुहुन्छ नि, जसले गर्दा तपाईँमा रहेको दुविधा कम हुन सक्छ वा समस्या नै समाधान हुन सक्छ नि। फेरि भन्ने नै हो भने आफूले थाहा नभएको कुरा सुन्न के को लाज, होइन सुन्ने पाटन?
पक्कै पनि हो नि, र एक किसिमले भन्ने हो भने त नि घर परिवारमा आफ्नो कुराहरू सुनाउने वा बाँड्ने बानी चाहिँ हामी सबैले बसाउनु पर्छ जस्तो लाग्छ है मलाई चाहिँ। किनकि त्यसरी आफ्नो कुराहरू बाँड्यौ, सेयर गर्यौ भने त ठुला बडाहरूबाट धेरै सिक्न पाउँछौ, बुझ्न पाउँछौ, र आफूलाई परेको समस्याहरू समाधान गर्न पनि सजिलो हुन्छ होला के, होइन त सबिन?
पक्कै पनि छोड्ने पार्टनर। र झिकी, अन्तिममा तपाईँलाई फेरि पनि के भन्न मन लाग्यो भनेदेखि नि तपाईँमा आएको परिवर्तन एकदमै सामान्य हो, र जुन तपाईँलाई जस जसले जिस्काइरहेको छ नि एक किसिमले भन्यो भने उहाँहरूलाई यसको बारेमा राम्रोसँग जानकारी नभएर हो कि जस्तो पनि लाग्यो है।
हो, त्यही भएर साथी उहाँहरूलाई यो शारीरिक परिवर्तन भनेको सामान्य कुरा हो भनेर जानकारी गराउनु होला भन्दै तपाईँको समस्या समाधान होस् र चिन्ता लिएर नबस्नु होला भन्न चाहन्छौ है।
होइन, संविधान बनाउने भन्थे, अब यो मर्ने बेलासम्म पनि नयाँ संविधान हेर्न नपाइने भयो कि क्या हो?
त्यही त हे बाजे, चुनाव हुने बेलामा चाहिँ ठुला कुरा गर्थे, एकचोटि जितेर गएपछि चाहिँ हामीले भनेको एक वचन सुन्ने होइन।
होइन, के कुरा गरेको तिमीहरूले त्यस्तो? अब त हामीले आफूले चाहेको सभासद, प्रधानमन्त्री, जसलाई मन छ मनभरिको कुरा खुलस्त भन्न पाइहालिन्छ नि।
होइन, के कुरा गर्छ यो केटी?
ल, थाहा छैन तपाईँहरूलाई, अब त आफ्नो कुनै गुनासो, सल्लाह, सुझाव जे भए पनि सभासदहरूलाई मजाले चिठी लेखेर पठाउन सकिन्छ नि।
अनि उहाँहरूको ठेगाना चाहिँ कहाँबाट पाउनु नि हामीले?
त्यसको लागि त हामीलाई मदत गर्छ नि रेडियो कार्यक्रम साथीसँग मनका कुराले।
हो है साथी, यदि तपाईँ पनि कुनै सभासदसम्म आफ्नो कुरा पुर्याउन चाहनुहुन्छ भने रेडियो कार्यक्रम साथीसँग मनका कुराले तपाईँलाई मदत गर्नेछ। र त्यो कसरी भने, खामको बाहिर सभासदलाई चिठी लेखेर पत्रमा सल्लाह, सुझाव वा कुनै पनि जिज्ञासा खुलेर साथीसँग मनका कुरामा पठाउनुहोस्। हामी तपाईँको कुरा तपाईँले चाहेको व्यक्तिसम्म पुर्याइदिनेछौँ र रेडियोमा पनि प्रसारण गर्नेछौँ। चिठी पठाउने हाम्रो ठेगाना हो
स्तम्भ सभासदलाई चिठी, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा इमेल cwfriends@hotmail.com cwfriends@hotmail.com।
यही हो है मौका आफ्नो कुरा संविधान निर्माणकर्ताहरूसम्म पुर्याउने।
लौ है जिग्री, चिठी चाँडो पठाऊ है,
मटी तेल पाइएन,
ग्यासको भाउ पनि बढ्यो,
पेट्रोल डिजेल केही छैन,
अनि लोड सेडिङले वाक बनायो।
लौ है जिग्री, जे जति गुनासो भए पनि पठाऊ है।
हो है साथी, तपाईँको गुनासो, सुझाव, सल्लाहले भरिएको चिठी पत्र, इमेल, एसएमएस मन्त्री, प्रधानमन्त्री, सभासद, नेता, कार्यकर्ता, प्रहरी, आर्मी जसलाई पठाउन मन लागेको छ पठाइहाल्नुहोस् है, किनकि समय अब सकिँदैछ है।
जिग्री, हामीलाई चिठी पत्र पठाउनको लागि हाम्रो कार्यक्रम ठेगाना रहेको छ, साथी स्वर्णी पार्टनर र जिग्री सबिन, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
बल्ल ठिक ठाउँमा आयो के यो सबिन। अनि साथी, हामीलाई इमेल पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com, cwfriends@hotmail.com। अनि एसएमएस पठाउन मन छ भने चाहिँ तपाईँको मोबाइलको मेसेज बक्समा गएर एसएसएमके लेखेर एउटा स्पेस दिएर आफूलाई भन्न मन लागेको केही पनि कुराहरू लेखेर 7070 पठाउन सक्नुहुन्छ।
र यदि लोड सेडिङले गर्दा तपाईँले हाम्रो कार्यक्रम सुन्न छुटाउनु भएको छ भने पनि चिन्ता नमान्नुहोस्, किनकि तपाईँको लागि छँदैछ नि तपाईँकै कार्यक्रम साथीसँग मनका कुराको वेबसाइट www.ssmk.org।
हो साथी, तर कार्यक्रम चाहिँ जसरी भए पनि सुन्नु होला भन्दै तपाईँको प्यारो कार्यक्रम साथीसँग मनका कुराको सम्पूर्ण टिम, कला, आयुष र म तपाईँलाई धेरै धेरै माया गर्ने साथी स्वर्णिमा,
र म हसिलो रसिलो माया परेको सबिन जिगी पनि बिदा माग्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।